यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारले हालै जारी गरेका अध्यादेशहरू फास्ट ट्र्याकबाट पारित गर्ने मन्त्री परिषद बैठकको निर्णय। हिउँदी अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदहरूलाई नेकपा एमालेको निर्देशन। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दीप प्रज्वलन गरी सोनाम लोछारको शुभारम्भ। अफ्रिकी राष्ट्र कंगोमा सेना र विद्रोही समूहबीच भिडन्त हुँदा कम्तीमा 17 विदेशी शान्ति सैनिकको मृत्यु। र भारतको लखनऊ विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिम विश्वविद्यालय जय नेपाल कप T20 क्रिकेटको उपाधि जित्न सफल।
विदेश गए पनि चिन्ता किन गर्ने,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ लिने,
जहाँ भए पनि पाउनु होस् हामी सँगै,
कल गर्नुस् डेटा चलाउनुस् संसारभरि सजिलै,
नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले हालै जारी गरेका अध्यादेश फास्ट ट्र्याकबाट पारित गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको आज बसेको बैठकले राष्ट्रपतिले हालै जारी गर्नुभएका अध्यादेश यही माघ 18 गतेदेखि शुरू हुने संसदको हिउँदी अधिवेशनमा फास्ट ट्र्याकबाट पारित गराउने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो।
18 गते हिउँदी अधिवेशन प्रारम्भ हुँदैछ। नेपाल सरकारले सिफारिस गरेर सम्माननीय राष्ट्रपतिज्यूबाट जारी भएको अध्यादेश हामीले संसदमा दर्ता गरिसकेका छौँ। त्यो अध्यादेश फास्ट ट्र्याकबाट हिउँदी अधिवेशनमा पारित गर्ने काम चाहिँ हुन्छ। अध्यादेशहरू कार्यान्वयनको लागि नियमहरू चाहिँ तदारूकता साथ बनाउने चाहिँ निर्णय गरेका छौँ र त्यो अध्यादेश कार्यान्वयन गर्ने काम चाहिँ हुन्छ।
सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले आवश्यकताका आधारमा अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएको उल्लेख गर्नुहुँदै सुशासन प्रवर्धन र अर्थतन्त्रका समस्या समाधान गर्न अध्यादेश जारी गरेको स्पष्ट गर्नुभयो। मन्त्री परिषद बैठकले शहीद सप्ताहको अन्तिम दिन भोलि विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाउने निर्णय समेत गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले हिउँदी अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। आज नयाँ बानेश्वर स्थित संसद भवनमा बसेको संसदीय दलको बैठकले यही माघ 18 गतेदेखि शुरू हुने अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै सदनका सांसदलाई निर्देशन दिएको हो। एमाले मुख्य सचेतक महेश बर्तौलाले अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रिय पूर्वक भाग लिन निर्देशन दिइएको बताउनुभयो। बैठकमा पार्टीका तर्फबाट प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूको सहभागिता रहेको थियो। एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका अध्यादेशप्रति आम रूपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई उन्नत स्तरमा लाग्ने प्रयासमा अग्रसर रहेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले युवाहरूलाई स्वदेशमा काम गर्ने वातावरण बनाउन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट पार्नुभयो। एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अध्यादेशबाट 29 वटा कानूनमा संशोधन गरिएकोले अब छिट्टै प्रतिस्थापन विधेयक ल्याएर स्थायी कानून बनाई प्रभावकारी कार्यान्वयन गर्ने बताउनुभयो। प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधि सभा बैठकको कार्यसूची निर्धारण गरेको छ। सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज भएको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो। बैठकको निर्णय अनुसार अधिवेशनको पहिलो दिन सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश 2081, निजीकरण पहिलो संशोधन अध्यादेश 2081, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 र भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 प्रतिनिधि सभामा पेश हुनेछन्। संचार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सञ्चालन प्रयोग तथा नियमन गर्ने सम्बन्धी विधेयक संघीय संशोधनमा पेश गरेको छ। यही माघ 7 गतेको मन्त्री परिषदको बैठकले गरेको निर्णय बमोजिम विधेयक संशोधनमा पेश भएको हो। समाजवादी मोर्चा नेपालका नेताहरूले सहभागी दलहरूबीच पर्याप्त छलफल गरी विचार र कार्यक्रममा एकरूपता भएपछि मात्रै पार्टी एकतामा प्रवेश गर्नुपर्नेमा जोड़ दिनुभएको छ। समाजवादी मोर्चाले आज काठमाडौँमा गरेको विचार सभालाई सम्बोधन गर्नुहुँदै मोर्चामा सहभागी दलका शीर्ष नेताहरूले पार्टी एकतालाई सार्थक बनाउन दलहरूबीच पर्याप्त छलफल हुनुपर्ने बताउनु भएको हो। सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चालाई नयाँ वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न मोर्चामा सहभागी दलहरूले आआफ्नो दललाई सक्रिय र लोकप्रिय बनाउनु पर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले मोर्चामा विचार मिल्ने अन्य राजनीतिक दलहरूलाई पनि सहभागी गराउँदै लैजानुपर्नेमा समेत जोड़ दिनुभयो। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले शासन प्रणाली निर्वाचन प्रणाली र समाजवादको लक्ष्यसम्म पुग्ने मार्गचित्रका बारेमा मोर्चामा सहभागी दलहरूबीच पर्याप्त छलफल भए मात्रै पार्टी एकताले सार्थकता पाउने बताउनुभयो। यस्तै कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव लगायतका नेताहरूले नेपाली जनताको इच्छा र आकांक्षालाई सम्बोधन गर्न सक्ने नयाँ राजनीतिक विचार सहितको वैकल्पिक शक्तिका रूपमा समाजवादी मोर्चालाई सक्रिय बनाउनु पर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा सबै जात जातिको आफ्नो भिन्न परम्परा रीतिरिवाज र संस्कृति रहेकोले त्यसको संरक्षण गरिनुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल बहुजातीय बहुभाषिक बहुसांस्कृतिक र बहुधार्मिक देश भएकाले सबैको आफ्नै संस्कृति रहेको उहाँले उल्लेख गर्नुभयो। राष्ट्रपति भवन शीतल निवासमा दीप प्रज्वलन गरी आज सोनाम लोछारको शुभारम्भ गर्नुहुँदै राष्ट्रपति पौडेलले बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम लोछार जस्ता पर्वले सबै नेपालीबीच आपसी सद्भाव सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ़ गर्न योगदान दिने विश्वास व्यक्त गर्नुभयो। भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा तामाङ जातिको ठूलो समुदाय रहेको र तामाङ जातिको सामाजिक सांस्कृतिक एवं धार्मिक जीवनमा लोछार परम्पराको विशिष्ट र महत्वपूर्ण स्थान रहेको राष्ट्रपति पौडेलले बताउनुभयो। सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कैफियत प्रतिवेदन पेश गर्न आदेश गरेको छ। न्यायाधीश मिलन कुमार राईको एकल इजलासले आज जिल्ला अदालत कास्कीबाट कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो। आफूलाई 65 लाख धरौटीमा छाड्ने आदेश विरूद्ध लामिछानेले हिजो उच्च अदालतमा निवेदन दर्ता गराउनु भएको थियो। जिल्ला अदालत कास्कीले 25 पुसमा सूर्यदर्शन प्रकरणमा गरेको धरौटी माग्ने आदेश बेरितको भएको उल्लेख गर्दै लामिछानेले साधारण तारिकमा पूर्वपक्ष गर्न पाऊ भने निवेदन दर्ता गराउनु भएको थियो। सूर्यदर्शन सहकारी प्रकरणमा 1,51 करोड़ रूपियाँ बिगो माग दावी सहित 63 जना विरूद्ध दायर मुद्दा विचाराधीन छ। ऊर्जाको विकासलाई समावेशी दिगो र न्यून कार्बन अर्थतन्त्रको आधार बनाएर अघि बढ़ाउनु पर्नेमा त्यस क्षेत्रका विज्ञहरूले जोड़ दिनुभएको छ। अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले काठमाडौँमा आयोजना गरेको दिगो र न्यून कार्बन अर्थतन्त्रका लागि ऊर्जा रूपान्तरण सम्मेलनमा विज्ञहरूले त्यस्तो धारणा व्यक्त गर्नुभएको हो। सम्मेलनको उद्घाटन समारोहमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले ऊर्जा विकासलाई दिगो समावेशी र न्यून कार्बन अर्थतन्त्रको आधार बनाउन सरकार योजनाबद्ध ढंगले अघि बढ़िरहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेशाको पेशागत हकित समेटिने बताउनु भएको छ। काठमाडौँमा आज सम्पन्न नेपाल नर्सिङ संघको 63औं वार्षिकोत्सवमा मन्त्री पौडेलले नर्सिङ जनशक्ति पलायन हुन नदिन, सुविधा वृद्धि गर्ने, सुरक्षित वातावरणमा काम गर्ने अवसर प्रदान गर्ने, राम्रो काम गर्नेलाई प्रोत्साहन र पुरस्कृत गर्ने, व्यक्तित्व विकासमा ध्यान दिएर काम गर्ने वातावरण तयार गरिने बताउनुभयो। उहाँले व्यक्तिगत पहुँचका आधारमा नभई विधिका आधारमा पदोन्नति गरिनुपर्ने बताउनुभयो। सरकारले यही माघ 22 गतेदेखि फागुन 6 गतेसम्म देशैभर पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप अभियान सञ्चालन गर्दैछ। 10-14 वर्ष उमेर समूहका किशोरी र कक्षा 6-10 सबै विद्यार्थी छात्राहरूलाई खोप दिन लागि हो। पाल्पामा 10,458 जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप दिइने भएको छ। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पामा दुई चरणमा यो खोप अभियान सञ्चालन हुनेछ। पहिलो चरण माघ 22 गतेदेखि 26 गतेसम्म रम्बा, माथागढ़ी, पूर्वखोला, निस्ती गाउँपालिका र रामपुर नगरपालिका, त्यस्तै दोस्रो चरणमा माघ 28 गतेदेखि फागुन 4 गतेसम्म रैनादेवी छहरा, रिब्दीकोट, बंगनासकाली, तिनाउ गाउँपालिका र तानसेन नगरपालिकामा अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ नेउपाने:
पाठेघरको मुख्य क्यान्सर महिलाहरूमा हुने दोस्रो नम्बरको क्यान्सर हो, स्तन क्यान्सर पछिको, र मृत्युमा सबभन्दा पहिलो नम्बरको क्यान्सर हो। प्रत्येक दिन चाहिँ यही पाठेघरको मुख्य क्यान्सरबाट 4 महिलाहरूको ज्यान गइरहेको छ। यो खोप निशुल्क छ र प्रभावकारी छ।
10-14 वर्षका 10,458 किशोरी मध्ये विद्यालय बाहिरका 70 किशोरीहरू रहेका छन्। एचपीभी खोप पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लगाइने खोप हो। यसले 98% पाठेघरको मुखको क्यान्सर रोक्ने रामपुर अस्पतालका मेडिकल अधिकृत डाक्टर सागर पोखरेलले बताउनुभयो।
खोपको प्रभावकारिता भनेको 98% लगभग निर्मूलै भन्नुपर्छ र यसको साइड इफेक्ट भन्छौँ हामीले एकदमै न्यून छ र यसले गर्दा केही त्यस्तो हानि होला भनेर मान्नु पर्दैन।
विद्यालयमा अध्ययनरत किशोरीहरूलाई विद्यालयमा नै र विद्यालय बाहिर रहेका किशोरीलाई नजिकको विद्यालय वा वडाको स्वास्थ्य चौकीमा खोप दिइनेछ। जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले 10 पालिकाका किशोरीहरूलाई खोजी यो खोप दिइने बताउनुभयो।
हामीले सबै पालिकाका दायरा भित्र लिएर आएर तिनीहरूलाई खोप ल्याउनेछौ र बाहिर रहेकालाई पनि हामीले अभियान सञ्चालन गरेर स्थानीय पालिकाहरूलाई अनुरोध गरेर खोजी खोप लगाउने कार्यक्रममा सरिक हुनेछौ।
नेपालमा प्रत्येक वर्ष 1,313 जना महिलाको मृत्यु पाठेघरको मुखको क्यान्सरबाट हुने गरेको तथ्याङ्क छ। नेपाल सरकारले सन् 2030 पाठेघरको मुखको क्यान्सरलाई निवारण गर्ने लक्ष्य लिएकोले यो लक्ष्यलाई सफल बनाउन हामी सबैले सहयोग गर्न जरूरी रहेको छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
प्रतिनिधि सभा अर्थ समितिका पदाधिकारीहरूले धनुषा तथा महोत्तरी जिल्लामा पर्ने भन्सार कार्यालय तथा सीमा नाकाको आज स्थलगत निरीक्षण गरेको छ। समिति सभापति सन्तोष चालिसे नेतृत्वको टोलीले धनुषा जिल्लाको जटही स्थित छोटी भन्सार तथा महोत्तरी जिल्लाको जलेश्वर भन्सार कार्यालयको स्थलगत निरीक्षणमा भन्सारको भौतिक अवस्था, राजस्व असुली, कर्मचारी तथा भन्सारमा भएका समस्याका विषयमा छलफल गरेको हो। कार्यक्रममा सहभागी भएका जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले भन्सारबाट चोरी पैठारी पूर्ण रूपमा नियन्त्रण हुनुपर्नेमा जोड़ दिनुभयो। शहीद सप्ताह अन्तर्गत शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दप्रति आज भावपूर्ण श्रद्धांजलि अर्पण गरिएको छ। उहाँहरूले अमरत्व प्राप्त गरेको शोभा भगवतीमा काठमाडौँ महानगरपालिकाले श्रद्धांजलि सभा आयोजना गरेको थियो। तत्कालीन जहानिया राणा शासन विरूद्ध विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरेको अभियोगमा 1997 साल माघ 15 गते सोही स्थानमा श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको थियो। हरेक वर्ष माघ 10-16 गतेसम्म शहीद सप्ताह मनाउने गरिन्छ। बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभाको हिउँदी अधिवेशन यही माघ 18 गते बिहान 11 बस्ने गरी आह्वान गर्नुभएको छ। यही माघ 11 गते बसेको बागमती प्रदेश मन्त्री परिषदको बैठकले माघ 18 गते बस्ने गरी हिउँदी अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय अनुसार प्रदेश प्रमुख देवकोटाले बैठक आह्वान गर्नुभएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री सूरज चन्द्र लामिछानेले जानकारी दिनुभयो। प्रदेश प्रमुखले बैठक आह्वान गर्नुभएको सूचनाको पत्र प्रदेश सभा सचिवालयमा आजै अपरान्हमा दर्ता गरिएको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो। मन्त्री परिषदको सिफारिश बमोजिम गत असोज 10 गतेबाट वर्षीय अधिवेशन अन्त्य गरिएको थियो। नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आजदेखि नेपाली सेना फोटो तथा वृहत प्रदर्शनी 2081 शुरू भएको छ। महाशिवरात्रि तथा सेना दिवसको सन्दर्भ पारेर आयोजित प्रदर्शनीको प्रधान सेनापति अशोक राज सिग्देलले आज जंगी अड्डामा शुभारम्भ गर्नुभयो। यही माघ 18 गतेसम्म चल्ने प्रदर्शनीमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हात हतियार र उपकरण राखिएका छन्। सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले नेपाली सेनाका शान्ति सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विपदप्रति कार्य र विश्व शान्ति लगायत विभिन्न युनिट कार्यजिम्मेवारी बारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभयो। कैलालीको चौमाला खैराला सड़क शिलान्यास भएको 17 वर्षपछि कालोपत्रको काम शुरू भएको छ। सड़क डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सड़कको नाली सहितका पूर्वाधारको काम सकेर 900 मिटरमा कालोपत्रे काम शुरू गरेको हो। सो सड़कको 900 मिटर सड़क कालोपत्र गर्नका लागि गत आर्थिक वर्ष 2080-81 वैशाखमा 1,95,00,000 ठेक्का सम्झौता भएको थियो। फागुन मसान्तभित्र सड़क कालोपत्र सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको सड़क डिभिजन कार्यालयका इन्जिनियर चित्र बजगाईले जानकारी दिनुभयो। दार्चुलाको मालिकार्जुन गाउँपालिका 7 उकुमा रहेको ऐतिहासिक उकु महलको उत्खननसँगै अनुसन्धान शुरू गरिएको छ। पुरातत्व विभागको टोलीले उकु पुगेर उत्खनन र भग्नावशेषको अनुसन्धान शुरू गरेको हो। लामो समयदेखि संरक्षण र पुननिर्माणको पर्खाईमा रहेको उकु महलको उत्खनन र अनुसन्धान थालिएसँगै संरक्षणमा समेत ध्यान पुग्ने स्थानीयको अपेक्षा छ। उकु महलले जिल्लामा धार्मिक तथा सांस्कृतिक पर्यटनको ठूलो सम्भावना बोकेको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल कुमार उप्रेतीले बताउनुभयो। महलको भग्नावशेषमा चट्टानमा शिलालेख लेखिएको र ढुंगा कोरेर आकर्षक मूर्ति बनाएको भेटिएका छन्। पास्तरको फिदिम नगरपालिकाले नगर क्षेत्रभित्रका गर्भवती 75 वर्ष माथिका ज्येष्ठ नागरिक तथा क वर्गको परिचय पत्र वाहक अपाङ्गता भएकालाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ। नगरपालिकाले कोखदेखि सोकसम्म कार्यक्रम सञ्चालनमा ल्याई यी 3 वर्गका नागरिकलाई घरबाट नजिकैको स्वास्थ्य संस्था वा जिल्ला अस्पतालसम्म आउन र स्वास्थ्य संस्थाबाट घर जान निशुल्क एम्बुलेन्स सुविधा दिन थालेको हो। यस्तै नगरपालिकाले नगरभित्र स्थायी बसोबास गर्ने नागरिकको मृत्यु हुँदा 10,000 रूपियाँ मृत्यु संस्कार खर्च उपलब्ध गराउने भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। अफ्रिकी मुलुक डीआर कंगोमा शान्ति स्थापनाका लागि खटिएका 17 विदेशी शान्ति सैनिकहरू विद्रोही M23 समूहसँगको भिडन्तमा मारिएका छन्। विद्रोहीले देशको पूर्वमा अवस्थित गोमा शहरमाथि नियन्त्रण कायम गर्न खोजेपछि रोक्ने प्रयासका क्रममा ती सैनिकहरूको मृत्यु भएको हो। हिंसा बढ़न थालेपछि गोमाका सर्वसाधारण सुरक्षित स्थानतर्फ भाग्न थालेका संयुक्त राष्ट्र संघले जनाएको छ। हिंसा चर्किएपछि विद्रोही समूहको विरोधमा प्रदर्शनकारीहरूले हिंसा रोक्न नसकेको भन्दै विदेशी कूटनीतिक नियोगहरूमा आक्रमण गरेका छन्। घटनापछि राष्ट्रसंघले अत्यावश्यक बाहेक सबै आफ्ना कर्मचारी गोमाबाट फिर्ता गर्ने भएको छ। रुवाण्डा र प्रजातान्त्रिक गणतन्त्र कंगोबीच मध्यस्थकर्ताको भूमिका खेलिरहेको अफ्रिकी युनियन आबद्ध देश एंगोलाका राष्ट्रपतिले पनि M23 र उसका समर्थकहरूको गतिविधि गैर जिम्मेवारपूर्ण भएको भन्दै निन्दा गरेका छन्। भारतको राजधानी नयाँ दिल्लीको उत्तरमा रहेको बागपत जिल्लामा आज धार्मिक जमघटका क्रममा काठको प्लेटफर्म भत्किँदा कम्तीमा 7 जनाको मृत्यु भएको छ भने अन्य 40 जना घाइते भएका छन्। जैन धर्मका 100 भक्तजनहरू मिठाई चढ़ाउन एक मन्दिरमा भेला भएका बेला सो घटना भएको हो। जैन देवता आदिनाथको मोक्षको स्मरणमा हरेक वर्ष यो प्लेटफर्म निर्माण गरिने गरिन्छ। भीड़ व्यवस्थापन र सुरक्षा कमजोरीका कारण प्रमुख धार्मिक पर्वहरूको समयमा भारतका पूजा स्थलहरूमा घातक दुर्घटनाहरू हुने गर्दछन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपालमा सञ्चालनमा आएका अन्तर्राष्ट्रिय स्तरका सूचना प्रविधि कम्पनी तथा सामाजिक सञ्जालहरूले एक वर्षको अवधिमा 41.5 करोड़ रुपियाँ बराबर कर तिरेका छन्। माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, नेटफ्लिक्स, अमेजन, एप्पल जस्ता विश्वका ठूला सूचना प्रविधि कम्पनीहरू र सामाजिक सञ्जालहरूले नेपालमा एक वर्षमा 3.25 अर्ब रुपियाँ बराबरको कारोबार गरेका आधारमा 41.5 करोड़ रुपियाँ कर तिरेका हुन्। गत आर्थिक वर्ष 2080-81 अन्तर्राष्ट्रिय विभागमा दर्ता भई 18 कम्पनीले 2.75 अर्ब 80 लाख रुपियाँ बराबरको कारोबार गरेका थिए। ती कम्पनीहरूले सरकारलाई 35.85 करोड़ रुपियाँ मूल्य वृद्धि कर भ्याट र 5.81 लाख रुपियाँ विद्युतीय सेवा कर तिरेका छन्। नेपाली बजारमा मंगलबार नेप्से परिसूचक 24.50 अंकले बढेर 2657.77 को बिन्दुमा पुगेको छ। यस दिन 325 कम्पनीहरूका 1,96,80,195 किता सेयरहरू 9.40 करोड़ 26,78,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन बजारमा 4 वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल चेम्बर अफ कमर्स र इजरायल बीच सूचना प्रविधि लगायतका क्षेत्रमा लगानीका लागि सहकार्य गर्ने सहमति भएको छ। इजरायलमा शान्ति स्थापना भएसँगै सूचना प्रविधि, कृषि, पर्यटन एवं हस्पिटालिटी लगायतका क्षेत्रमा रोजगारीका लागि सहकार्य गर्ने सहमति भएको हो। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र नेपालका लागि इजरायलका राजदूत सुमोलिक एरी बास बीच भएको छलफलपछि त्यस्तो सहमति भएको हो। इजरायलको कृषि सूचना प्रविधि नेपालमा भित्र्याउने बारेमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले राजदूत बाससँग आग्रह गर्नुभयो। भेटका क्रममा राजदूत बासले इजरायल सरकार नेपालसँग घरेलु कामदार, कृषिसँगै अन्य क्षेत्रका श्रमिक लैजानका लागि सम्झौता गर्न तयार रहेको बताउनु भएको नेपाल चेम्बर अफ कमर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
भारतको लखनऊ विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिम विश्वविद्यालयले जय नेपाल कप T20 क्रिकेटको उपाधि जितेको छ। किर्तिपुरको त्रिवी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा मध्यपश्चिमले लखनऊलाई 58 रनले पराजित गरेको हो। मध्यपश्चिमले दिएको 176 रनको लक्ष्य पछ्याएको लखनऊले विश्व ओभरमा 9 विकेट गुमाएर 117 रन मात्र बनाउन सक्यो। लखनऊका मनन कन्नम्पालले 58 रन बनाए। मध्यपश्चिमका दिवान पुनले 3, राजकुमार शाहले 2 तथा दिनेश अधिकारी र सुभाष भण्डारीले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मध्यपश्चिमले विश्व ओभरमा 6 विकेट गुमाएर 175 रन बनाएको थियो। मध्यपश्चिमका विपिन खत्रीले नट आउट 59, दिवान पुनले 58 रन बनाए। लखनऊका अभिनेश सोनी, मनन कन्डपार र हर्ष वर्धकले 1-1 विकेट लिए। मध्यपश्चिम विश्वविद्यालयले उपाधिसँगै 15 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको लखनऊ विश्वविद्यालयले 10 लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ। पोखरामा जारी 5 औं टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा आर्मीले पुलिसलाई 3-1 को सेटमा पराजित गरेको हो। अब आर्मीले बुधबार भारतको सुनिल भलिबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। महिलातर्फ भने पहिलो क्वालिफायर खेल्ने टोलीको टुङ्गो लागेको छ। एक खेल अगावै आयोजक टोली र एपीएफले पहिलो क्वालिफायर खेल्ने टुङ्गो लागेको हो। पुलिस र न्यू डायमण्डले एलिमिनेटर खेल्नेछन्। पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता माघ 19 गतेसम्म चल्नेछ। थ्री स्टार क्लब र चर्च बोइज युनाइटेड एन्फा यु 16 युथ लिगमा मंगलबार गोल रहित बराबरीमा रोकिएका छन्। बराबरीसँगै 8 खेलमा 19 अङ्क जोडेको चर्च बोइज दोस्रो स्थानमा छ। थ्री स्टार समान खेलबाट 17 अङ्कका साथ तेस्रो स्थानमा छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालय मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्। अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र संकटा क्लब 1-1 को बराबरीमा रोकिए। खेलको 22 औं मिनटमा पुलिसका समीर कुमारले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। संकटाका करणले खेलको 75 औं मिनटमा गोल गर्दै खेल 1-1 को बराबरीमा पुर्याए। राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले सुमन श्रेष्ठ र भानु चन्दलाई कार्यकारी सदस्यमा नियुक्त गरेको छ। मंगलबार बसेको राखेप बोर्ड बैठकले श्रेष्ठ र चन्दलाई कार्यकारी बोर्ड सदस्यमा नियुक्त गरेको हो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै सोही प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 22.5 डिग्री सेल्सियस, न्यूनतम 8.5 2.2°C, काठमाडौँको अधिकतम 19.3°C, न्यूनतम 6.3°C, पोखराको अधिकतम 21.7°C, न्यूनतम 9.5°C, वीरेन्द्रनगरको अधिकतम 24.2°C, न्यूनतम 6°C, दिपालको अधिकतम 24.5°C, न्यूनतम 6.3°C। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले हालै जारी गरेका अध्यादेशहरू फास्ट ट्र्याकबाट पारित गर्ने मन्त्री परिषद बैठकको निर्णय, हिउँदी अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदहरूलाई नेकपा एमालेको निर्देशन, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दीप प्रज्वलन गरी सोनाम लोछारको शुभारम्भ, अफ्रिकी राष्ट्र कंगोमा सेना र विद्रोही समूहबीच भिडन्त हुँदा कम्तीमा 17 विदेशी शान्ति सैनिकको मृत्यु, र भारतको लखनऊ विश्वविद्यालयलाई हराउँदै मध्यपश्चिम विश्वविद्यालय जय नेपाल कप T20 क्रिकेटको उपाधि जित्न सफल। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।